नमस्कार, म जया लुइटेल। रेडियो कार्यक्रम हजार माइलको यात्राको अर्को एउटा भेटघाटमा यहाँलाई हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम COVID-19 महामारी र यसले वैदेशिक रोजगार तथा आप्रवासी श्रमिकका क्षेत्रमा पारेको असर र त्यसलाई कम गर्न विभिन्न सरोकारवाला क्षेत्रबाट भइरहेका पहलहरू बारे जानकारी एवं छलफल गर्ने उद्देश्यले तयार पारिएको हो। यो रेडियो कार्यक्रम एमनेस्टी इन्टरनेसनल नेपालसँगको सहकार्यमा द स्टोरी किचनले उत्पादन गरेको हो। रेडियो कार्यक्रम हजार माइलको यात्रा तपाईँले देशका 7 प्रदेशका विभिन्न एफएम रेडियोहरूका साथै हाम्रो पात्रो एपको पोडकास्टमा पनि सुन्न सक्नुहुन्छ। कोरोना महामारीको असर सकिएको छैन। विश्वका अन्य मुलुकहरूले जस्तै हाम्रो देशले पनि यसको असर भोगि नै रहेको छ। त्यसमा पनि देशको अर्थतन्त्रको एउटा मुख्य आधार मानिएको वैदेशिक रोजगारीको क्षेत्र यसबाट धेरै नै प्रभावित भएको छ। रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामी COVID-19 विश्वव्यापी महामारीका बीच आप्रवासी श्रमिकहरूको स्वदेश फिर्ता प्रक्रिया के कस्तो रह्यो र अबको प्राथमिकता के हो भन्ने बारेमा छलफल गर्छौं। आजको कार्यक्रममा हामीसँग भोगाई, विचार, विश्लेषण र जानकारीहरू छन्।
मान्छेको सोचाइ र विचार चाहिँ यिनीहरू राम्रो व्यवहारको मान्छे होइन भन्नेहरू त्यस्ता कुराहरू नि धेरै अनुभव त गरे।
7 जब गर्दा गर्दै मेरो चाहिँ जब कटौती भयो। कटौती हुँदाखेरि मेरो नाम पनि पर्यो। म 2 तपाईँको बिना जब चाहिँ बेरोजगारी भएर बस्यो।
रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको अवधिभर हामीसँग सुरक्षित वैदेशिक रोजगारका अभियन्ता तथा अम्कास नेपालका संस्थापक अध्यक्ष विजया राई श्रेष्ठ रहनुहुनेछ। उहाँसँग हामी कोविड महामारीका क्रममा विभिन्न कारणले स्वदेश फर्किनु परेका आप्रवासी श्रमिकहरू मध्ये पनि कसले धेरै समस्या भोग्नु पर्यो, समस्याका प्रकृतिहरू कस्ता छन् र अबको प्राथमिकता के हुनुपर्छ भन्ने बारेमा कुराकानी गर्छौं। सबैभन्दा पहिला विजयाजीलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद जयाजी।
सबभन्दा पहिला विजयाजी, अब तपाईँ लामो समयदेखि एउटा अभियन्ताको रूपमै वैदेशिक रोजगारीमा जान लागेका, गएका र गएर फर्किएका, विशेष गरेर महिलाहरूको अधिकारको लागि तपाईँ काम गरिरहनु भएको छ, यो COVID-19 कस्तो खालको असर पारेको छ विशेष गरेर स्वदेश फिर्तीको सन्दर्भमा, त्यहीबाट हामी कुराकानी सुरु गरौँ न।
अब सबैभन्दा ठुलो समस्या दिदी बहिनीहरूलाई, विशेष गरी महिलाहरूलाई, त्यो पनि घरेलु काममा जाने दिदी बहिनीहरूलाई सरकारले लगाएको प्रतिबन्धले गर्दा, घरिघरि प्रतिबन्धले गर्दाखेरि पनि दिदी बहिनीहरू चाहिँ कहिले खुल्ला कहिले बन्द गर्दाखेरि, खुला छ कि थाहा छैन, खुला कहिले भयो कहिले बन्द भयो थाहा नभएकोले गर्दाखेरि बढी जोखिममा पर्ने चाहिँ दिदीबहिनीहरू र त्यसमाथि पनि घरेलु काममा जाने दिदीबहिनीहरू त त्यसै पनि जोखिममा थियो। तैपनि यो जुन यो महामारीले ती दिदीबहिनीहरूलाई चाहिँ साह्रै जोखिममा पारेको छ। जस्तै गरेर उनीहरू यहाँबाट त अब अवैध तरिकाले गएको धेरै छन्। हामीले यति अवेरनेस गर्दा गर्दै, सरकारले यत्रो जनचेतनामूलक कार्यक्रमहरू गर्दा गर्दै पनि यो बन्दले गर्दाखेरि चाहिँ धेरै दिदीबहिनीहरू चाहिँ अवैध तरिकाले गएको अवस्था छ। र त्यही दिदीबहिनी, अवैध तरिकाले गएको दिदीबहिनीहरू नै उहाँहरू सबैभन्दा बढी जोखिममा, उनीहरू लुकी छिपी काम गरिरहेछ, त्यो जुन ठाउँ बसिरहेछ त्यहाँ बस्नु नपाएको अवस्था, त्यसले गर्दाखेरि बढी मात्रामा चाहिँ दिदीबहिनीहरू नै, त्यही माथि पनि घरेलु काममा जाने दिदीबहिनीहरू नै बढी जोखिममा चाहिँ यो महामारीले ल्याएको छ जयजी।
हामीसँग यस्तै एउटा अनुभव छ। कार्यक्रमको सुरुमा एकजना महिला जो वैदेशिक रोजगारीमा जानु भएको थियो तर उहाँ फर्किनु भएपछि कस्ता खालका समस्याहरू अथवा फर्किने क्रममा कस्ता समस्याहरू भए भनेर हामी एकैछिन सुनौ है त।
म कुवेत गएको, साउनको 18 फर्केको, अनि कोरोना पनि लाग्थ्यो अनि बच्चाहरू उता माइत गएर बसेका थिए होइन, अनि बच्चाहरूसँग म त्यति सम्पर्कमा थिइनँ। अनि यी बच्चाहरूलाई पढाउला लेखाउला भनेर आफ्नो देश छोडेर अब कमाउन त गएँ कुवेतमा, तर कुवेतमा चाहिँ आफूले जुन सोचेर गएको थिएँ, पहिला पहिला त ठिकै भए, पछि पछि गएर एकदम नराम्रो व्यवहारहरू गर्न थालेँ, तर गरे पनि सहन पर्ने रहेछ जस्तो सुकै पनि भनेर चाहिँ सोचेँ। अनि सोच्दा सोच्दै पछि मलाई त्यहाँ पनि बस्न मन लागेन, बरु जान्छु आफ्नो देशमा, जस्तो सुकै पीडा भए पनि, जति कष्टहरू भए पनि बरु आफ्नै देशमा गएर केही गर्छु भनेर सोचेर अनि नेपाल फर्केर आएँ। अब नेपाल फर्केर आउँदा पनि अब पैसा छ भने सबै कुरा रहेछ, सबै दुनियाँ रहेछ, पैसा रोइन्छ भने जिन्दगीमा के पनि रोइनछ भन्ने कुराहरू धेरै महसुसहरू पनि गरेँ। अनि पीडा पनि अब धेरै भयो, बच्चाहरू पनि, अनि कोठामा आइपुगे, कोठामा आउँदाखेरि अब त्यस्तै भयो, भए तापनि अब जस्तो सुकै पीडा भए पनि जस्तो कष्ट भयो नि सहनै सक्न पर्ने रहेछ भन्ने कुराहरू त पहिल्यै पनि महसुस गर्थेँ। अब जिन्दगीमा सुख भन्ने त कहिले पनि पाउँदा नि पाइनँ र पाउन पनि कहिले पनि पाउँदिनँ भन्ने कुरा त त्यस्ता कुराहरू नि धेरै अनुभव त गरेँ। मसँग अनि पैसा पनि थिएन, पैसा नभएको कारणले गर्दा अब कहाँबाट पैसा पाएर मैले अब केही गरौँ त भन्ने त सोचेर अनि विजया म्यामकोमा गएँ अनि म्याम मलाई पैसा खोजिदिनु न अब भनेको थियो नि सरकारले पनि हामीलाई यो गर्छ त्यो गर्छ भनेर त आश्वासन त दिएको थियो नि होइन। तर जुन चाहिँ सरकारले आश्वासन दिए अनुसार सरकारले हामीलाई केही पनि गरेन। अब नगरे तानि म म्याम कहाँ गएँ विजया म्यामलाई अनि मैले भने म केही गर्न चाहन्छु मलाई सहयोग गर्नु भनेर भने मैले अनि भनेपछि सहयोग पनि गर्नुभयो। अहिले सानो पसल त छ, भए तापनि अब मासुहरू त थोर थोरै जान्छ, धेरै त जाँदैन। अब धेरै नगए तापनि थोर थोरैबाट पनि पछि गएर ठुलो ठुलो हुन सक्छ भन्ने आफूले सोचे। जसले जस्तो सुकै गरे पनि जे सुकै गरे तापनि तिनीहरूको कुराहरूलाई मनमा नलिने, आफू चाहिँ अगाडि बढ्ने कोसिस चाहिँ आफैले गर्नुपर्छ। किनभने मान्छे नै हो, मान्छेले त अब केही गर्न सकेपछि हामीले एक्लै मैला देखेपछि हामीलाई गिल्ला खिसी त गर्छन् नै मान्छेहरूले। यो संसार भनेको जहाँ पैसा छ त्यही चाहिँ ठुलो कुरा, हामीलाई चाहिँ कहिले पनि अगाडि बढ्न चाहिँ दिन खोज्दैनन् कसैले पनि। तर हामीले जसरी भए पनि आफ्नो आत्मविश्वासबाट नै हामी बढ्न पर्ने रहेछ भन्छु।
हामीले भर्खरै वैदेशिक रोजगारीमा रहनुभएकी एकजना महिला श्रमिक जो कोभिड महामारीको कारण देश फर्किनु भयो र उहाँले यो फर्किने क्रममा अथवा फर्किसकेपछि आफ्नै देशमा आइपुग्दा पनि कस्ता समस्या भोग्नु पर्यो भनेर उहाँको अनुभव सुन्यौँ। विजयाजी, खास गरेर अहिले यो कोभिड 19 महामारी पछि नेपाल फर्किने वैदेशिक रोजगारीमा जानुभएका श्रमिक महिलाहरूको अवस्था चाहिँ समग्र रूपमा एउटा यो प्रतिबन्धले निम्ति आएको समस्या भनेर तपाईँले कार्यक्रमको सुरुमै जोड्नुभयो, तर समग्र समस्याहरू कस्ता छन्?
जुन बेला यो लकडाउन गरियो हामी त अब एउटा वैदेशिक रोजगारमा गएर फर्केको दिदीबहिनीलाई सहयोग गर्ने संस्था हामी सेल्टर पनि चलाउँछौँ। अब दिदीबहिनीहरू कसरी आउँछ भनेर हामीलाई एकदम चिन्तामा थियो। यो 2020 जुन 10 तारिकदेखि प्लेन खुला भयो फ्लाइटहरू, त्यसपछि दिदीबहिनीहरू आउनु थाले। हामीले चाहिँ जो अब यस्तो बेलामा पनि अब दिदीबहिनी आउनु थालेको छ, हामीले अहिले सपोर्ट नगरे कहिले गर्ने भनेर सोचेर हामी चाहिँ डे वानदेखि नै लाग्यौँ कि होल्डिङ सेन्टरमा यति दर्दनाको अवस्था थियो कि दिदीबहिनीहरू कहाँ बस्ने कसरी जाने खास भन्यो भने कुनै सिस्टमेटिक केही पनि थिएन होइन। किनकि अब एक त श्रम मन्त्रालय जुन जो चाहिँ एकदम एक्सपिरियन्स मन्त्रालय छ, श्रम मन्त्रालय जिम्मा लिनुपर्नेमा अरू मन्त्रालयबाट चाहिँ भएकोले गर्दाखेरि चाहिँ र मलाई त्यति बेला पनि एकदमै मिडियाहरूसँग पनि मलाई एकदम चित्तम दुखेको छ। अब कहाँ कहाँको तस्विरहरू देखाएर फिलिपिन्सको महिलाहरूको मतलब प्रेग्नेन्ट दिदीबहिनीको तस्विरहरू देखाएर एकदम नेपाली दिदीबहिनी चाहिँ उहाँ दुबईबाट चाहिँ 93 चाहिँ गर्भावस्थामा आयो भनेर राखिदिने त्यस्तो गर्ने हो, जबकि त्यो फिल दुबईबाट आएको 93 दिदीबहिनी हो गर्भावस्थामा त आयो, तर दुबईमा त कस्तो छ त अब आफ्नै परिवारसँग आफ्नै श्रीमानसँग जानु पाउने ऊ छ नि त व्यवस्था छ, जो चाहिँ अब आउँदाखेरि त पुरुष एकातिर महिला एकातिर भएर आउनुपर्छ नि त। त्यस कारण महिलाहरू एकातिर आउँदाखेरि त ल 93 गर्भ अवस्थामा थियो होला नि, किनकि त्यहाँ त 3-4 महिनासम्म लकडाउन थियो नि त। 3-4 महिनासम्म लकडाउन हुँदा त उनीहरू त त्यति बेला पहिला छोडिदिएको भए त घर आइसक्थ्यो नि त। अब प्रेग्नेन्ट सिचुएसन उनीहरूको अलिकति 3-4 महिनाको भइसकेपछि त आउनु परेको अवस्थामा चाहिँ मिडियाले पनि चाहिँदो नचाहिँदोहरू पनि लालछना लगाएको अवस्था थियो। 99% त साइकोलोजिकल प्रब्लम भएको दिदीबहिनी आउनु भएको थियो, 6-7 महिनाभन्दा यताको तलबै नपाएको दिदीबहिनीहरू, कस्तो सपना बोकेर गएको दिदीबहिनीहरू खाली हात आउनु परेको, कुनै दिदीबहिनी त भर्खर टेकेकोमा थियो लकडाउनले गर्दा फेरि फर्किनु परेको, पैसा कति तिरेर गएको छ तर एक पैसा नकमाइकन फर्किनु पर्दाखेरि कस्तो भयो होला भनौँ उनीहरू। यस्तो दिदीबहिनीहरू आउनु भएको थियो, त्यही माथि फेरि होल्डिङ सेन्टर पनि त्यस्तै अवस्थाको लकडाउनमा चाहिँ बन्द भएको होटेलमा पनि हामीले कोठाहरू रेन्ट गरेर चाहिँ हामीले दिदीबहिनीहरूलाई चाहिँ हामीले सेवा दियौँ कि।
त्यो देख्दाखेरि चाहिँ हाम्रो एउटा संरचना विशेष गरेर वैदेशिक रोजगारीमा गएका आप्रवासी श्रमिक त्यसमा पनि महिलाहरूलाई हेर्ने एउटा दृष्टिकोण, तपाईँहरू यही विषयमा काम त गरिरहनु भएको छ होइन, तर यो विपदको बेलामा झन् के कुरा चाहिँ अझ छर्लङ्ग देखियो त कमजोरीका हिसाबले?
के देखियो भने अझै पनि सरकार मिडिया सबै नै असंवेदनशील देखियो के, डिस्क्रिमिनेटरी लजहरूबाट हामी अछुत भएको छैनौँ होइन। कति मिडियाहरू चाहिँ अझै पनि असंवेदनशील, 3 महिना लकडाउन हुँदाखेरि पनि पूर्ण तयारी हुनुपर्ने अवस्थामा सरकार चाहिँ पटक्कै तयारी नभएको अवस्था। एउटा कुरा चाहिँ के हो त, डकुमेन्टेड र अनडकुमेन्टेड भनेर डिस्क्रिमिनेसन चाहिँ गरेन सरकारले, डकुमेन्टेड होस् अनडकुमेन्टेड होस् उनीहरूको अवस्था हेरेर चाहिँ उनीहरूलाई उद्धार त गरियो, तर यहाँ ल्याएपछि चाहिँ उनीहरूलाई के हो त उनीहरूलाई जुन मतलब राख्नुपर्ने त्यो व्यवस्था थियो नि त्यो व्यवस्था चाहिँ ठिक नभएकोले गर्दाखेरि चाहिँ धेरै दिदीबहिनीहरू अझै मतलब जोखिममा पर्नु परेको अवस्था, होइन अब आफ्नो समाजले उहाँहरूलाई लिनु नमानेको अवस्था, परिवारले नै फर्काइदिएको, मतलब घर नआउनु भनेर भनेको अवस्थाहरू थियो कि
यस्तो विपद महामारीको बेलामा यसले भनौँ न महिला पुरुष अथवा लैङ्गिक यौनिक अल्पसङ्ख्यक अथवा अपाङ्गता भएका भन्दैन, तर हाम्रो समाजको संरचनाले गर्दाखेरि झन् धेरै जोखिममा चाहिँ महिलाहरू नै पर्नुभयो, त्यो चाहिँ हामीले एकदमै महत्त्वपूर्ण रूपमा देखेका पनि छौँ। विजयजी, अब तपाईँसँगको यो कुराकानीलाई हामी जारी राख्छौँ, अहिले नै भने चाहिँ हामी अर्को एउटा अनुभव सुनौँ, विशेष गरेर वैदेशिक रोजगारीको क्रममा दुबईमा रहनु भएको तर कोभिड महामारीकै कारण रोजगारी गुमाएर स्वदेश फर्किनु भएका दाङका चिन्तामणि आचार्यको हामी अनुभव एकैछिन सुनौ है त।
म दुबई 4 वर्ष बसेँ, बिचमा चाहिँ छुट्टी आएको थियो, 7 महिना जब गर्दा गर्दै मेरो चाहिँ जब कटौती भयो, 2 महिना तपाईँको बिना जब चाहिँ बेरोजगारी भएर बस्यो। लगभग 50,000 हारारीमा त्यहाँ चाहिँ दूतावासले नाम निकालेको थियो, त्यो नाममा पनि म पनि लगभग 700 हारारीमा परेको थिएँ। त्यति बेला चाहिँ टिकट पाइएको थिएन, टिकट नपाएको कारण मैले चाहिँ अब धेरै ठाउँ साथीहरू सबै पहल गरेर मैले टिकट काटेँ, आफै काटेँ। कम्पनीले त पैसा त पठाइदिएपछि नेपाल आउनलाई लगभग 15-20 दिन त्यो टिकटको लागि दुःख गर्नु पऱ्यो। त्यस पछाडि नेपाल फर्केँ, 48 घन्टाभन्दा पहिले चाहिँ त्यहाँ चाहिँ आफ्नै पैसाले 400 दिराम लगाएर त्यो रिगर्ट पनि छ मसिन पिसिआर गरायो, पिसिआर गर्दाखेरि नेगेटिभ आयो। त्यस पछाडि एयरपोर्टमा आउँदा आरटिटी गर्यो, आरटिटी गरेर फेरि चाहिँ अब यता फ्लाइट भएर आइयो। नेपालमा आइसकेपछि म चाहिँ आफ्नो सेफ अब मास्क, तपाईँको फेसल, तपाईँको सबै चिजहरू सेनिटाइजरहरू लगाएर आफ्नो सेफ अनुसार आएको थिएँ। एयरपोर्टदेखि काठमाडौँको चाहिँ होल्डिङ सेन्टर, होल्डिङ सेन्टरदेखि बुटुलसम्म राम्रै व्यवस्थापनले पठायो। बुटुलदेखि चाहिँ त्यहाँ होल्डिङ सेन्टरबाट के गर्यो भनेपछि तपाईँहरूले आफ्नो गाडी खोजेर जानुहोस्, नै भने चाहिँ हामीले केही गर्न सक्दैन भन्ने कुरो आयो। त्यस पछाडि मैले आफ्नै साथीको गाडी मगाएँ, लमै आइपुगेँ। लमै आइसकेपछि म डाइरेक्ट रातारडा क्वारेन्टाइनमा गएँ। जुन दिन म आएको थिएँ त्यसै दिन 4 बजे चाहिँ मेरो चाहिँ स्वाब टेस्ट भयो। सायद त्यो दिन चाहिँ दाङ जिल्लाबाट म मात्रै परेको थिएँ। पोजिटिभ आइसकेपछि नेपालको मापदण्ड अनुसार म चाहिँ आइसोलेसनमा सिसिएनएमा गएर बसेँ। 17 दिन त्यहाँ बसेर केही पनि सिम्टम्स नदेखिएपछि त्यहाँको डक्टर पुष्पले चाहिँ मलाई चाहिँ 17 दिनमा तपाईँ जानुहोस्, तपाईँको चाहिँ अब सन्चो हुनुभयो भन्नुभयो। त्यो भनेपछि मैले चाहिँ मेरो रिटेस्ट नहुँदै म जाँदैन भनेर म चाहिँ एक्स्ट्रा 3 दिन बसेँ। किनभने चाहिँ मेरो त्यति बेला डेलिभरी केस थियो, समाजले त्यति राम्ररी बुझ्ने थिएन। त्यो हिसाबले मैले त्यो भन्दाखेरि उहाँहरूले चाहिँ पहल गर्नुभयो, कुलबहादुर सर लगायत नारायण भूषालाई पहल गरिसकेपछि त्यहाँबाट रिटेस्ट गर्न नपाइने, आइसोलेसनको नियममा मलाई गरिसकेपछि अरूलाई नि गर्नुपर्ने भएको हुनाले त्यहाँ गरिदिएन। त्यो नगरिसकेपछि फेरि यहाँ आइयो, यहाँ आएर तपाईँको आदर्श टोल बसियो। त्यहाँ बस्दाखेरि ये कोरोना लागेर आएको मान्छे यहाँ बस्न दिन्न हुन्न हुन्न। मेरो मामाले चाहिँ त्यहाँ लिजमा लिएको घर, त्यहाँ खेलाडीहरू पनि खेल्छन्, एकदम बुद्धिजीवी मान्छे पनि छन्। हेर्नुहोस् अब नाम त अहिले किन भनौँ र होइन, नबुझेर तपाईँको के गरिदियो भनेपछि म त्यहाँ बस्ने हो भने 1 वर्षको कति 1.5 लाख समथिङ कति तिर्छन् होइन, त्यो पैसा नि तिर्दैन। कोरोना लागेको मान्छे लिएर आइस भनेर त्यहाँको खेलाडी लगायत त्यहाँको समाजले भनिसकेपछि फेरि मामाको छोरा भाइले दाइ मलाई यस्तो अप्ठ्यारो पऱ्यो, यस्तो के गरौँ भन्दाखेरि म बसेर अप्ठ्यारो तिमीलाई पर्छ भने ठिकै छ, म चाहिँ अब आफ्नै घर पोसुला, मरे पनि घरमै मर्छन् जे होला भन्ने कुरो भयो। त्यस पछाडि फेरि मेरो भाइ डाँसेरा माछेरेले चाहिँ यहीँ मेरो घरको नजिकै एउटा घरमा चाहिँ कोठा खोजिदिए र 14 दिन चाहिँ अब क्वारेन्टाइनमा बसेँ, छुट्टी बसेँ। तर म चाहिँ घरमा आउँदाखेरि 16 दिन भएको थियो। कम्पनी राम्रै थियो, अब नटुटेको भए ठिकै छ, अझै 1-2 वर्ष गरौँ भन्ने सोच हो।
विजयजी, अहिले भर्खरै हामीले चिन्तामणि आचार्यजीको कुरा सुन्यौँ। COVID-19 महामारीपछि आप्रवासी श्रमिकहरूलाई स्वदेश जुन फर्काउने प्रक्रियामा नेपाल सरकारको काम कस्तो देखियो?
हाम्रो सरकार एकदमै ढिलाइ, ऱ्यापिड रेस्पोन्स हुनुपर्छ यस्तो कुरामा, तुरुन्तै तुरुन्तै एक्सन लिनु पर्यो। के गर्नुपर्छ कसो गर्नुपर्छ भने अरू हेरेर गरेर पनि तुरुन्तै एक्सन लिनुपर्छ। अहिले मलाई के अचम्म लाग्यो भने त्यो बेला त सबैभन्दा एक्टिभ श्रम मन्त्रालय हुनुपर्ने थियो, एकदम श्रम मन्त्रालय।
अहिले पनि त्यसमा सुस्तता देखिन्छ कि सरकार अझ बढी अलिकति होइन गर्नुपर्छ भनेर लागेको देखिन्छ?
अहिले पनि सुस्त नै छ जयजी, भनौँ भने चाहिँ अहिले सरकारबाट पाउनु पर्ने सेवा सुविधा चाहिँ पुग्दो पनि छैन, र अब दिदीबहिनीले चाहिँ त्यसको चाहिँ सदुपयोग गर्नु पनि लिनु पनि सकेको छैन भन्नुपर्छ।
हामी यति बेला रेडियो कार्यक्रम 1000 माइलको यात्रामा छौँ। अब एकैछिन विजयजी, खास गरेर हामीले COVID-19 महामारीको बिचमा नेपाली आप्रवासी श्रमिकहरूलाई सहज रूपमा स्वदेश फर्किने वातावरण बनाउनको लागि कसको भूमिका कस्तो हुनुपर्छ भनेर हामीले पत्रकार उजिर कार्की जसले चाहिँ आप्रवासी श्रमिकै मुद्दामा रिपोर्टिङ गर्ने गर्नुहुन्छ, उहाँसँग हाम्रा साथी प्रकाश लामी छानेले कसको कस्तो भूमिका हुनुपर्छ भनेर सोध्नु भएको छ। एकैछिन हामी उहाँसँगको कुराकानी सुनौ अनि फेरि हामी यो छलफललाई निरन्तरता दिउँला। विजयजी,
कोभिड महामारीका क्रममा रोजगारी गुमाएर विदेशमा अल्पत्र परेका आप्रवासी श्रमिकहरूलाई स्वदेश फर्किने प्रक्रिया चाहिँ कस्तो रह्यो संक्षेपमा अलिकति भनिदिनु न?
श्रमिकहरू सुरुमा चाहिँ निकै अलपत्र परे, कतिपय सङ्घ संस्थाको सहयोगको भरमा बस्नुपर्ने बाध्यता भयो, कतिपय चाहिँ सडकमा हिँड्दा हिँड्दै बिचालीमा परेका मान्छेहरू चाहिँ पक्राउ पनि परेका छन्। आफ्नै देशको सरकार विरुद्ध नारा लगाउन थालेपछि पनि हाम्रो सरकारले चाहिँ के भनिरह्यो भन्दाखेरि जो जहाँ छ त्यहीँ बस्ने हो लकडाउन, तर अरू देशहरूले चाहिँ यही अवस्थामा आफ्ना चाहिँ बाहिर रहेका नागरिकहरू चाहिँ चार्टर फ्लाइट गरेर चाहिँ उद्धार गरिरहेका थिए। तर हाम्रो श्रमिकले भने सुरुमा निकै शास्ति पाउनु पर्यो कि, त्यस्तो अवस्थामा श्रमिकले आफ्नो सरकारसँग हार गुहार गर्दा पनि हाम्रो सरकारले चाहिँ जो जहाँ छ त्यहीँ बस्ने हो, त्यही सरकारले गर्ने हो ती नागरिकको हेरचाह भन्ने चाहिँ कुरा गरिरह्यो। यो हिसाबले सुरुमा चाहिँ निकै नै एकातिर रोजगारी भट्टाभट चाहिँ बन्द हुन थाल्यो भने घर फर्किन चाहेका श्रमिकहरू पनि फर्किन पाएन।
समस्या व्यवस्थापकीय भन्दा पनि सूचना लेनदेनको ठुलो हो,
व्यवस्थापकीय कमजोरी पनि अब समस्या चाहिँ यहाँ भन्दा अब आप्रवासी जुन श्रमिकहरू छन् गन्तव्य देशमा समस्या हो, त्यहाँनिर हाम्रो पहुँच पनि राम्रो देखिएन है। जसरी हाम्रा श्रमिकहरू कहाँ कहाँ छन्, कहाँ कहाँ अप्ठ्यारोमा परेका छन् र तिनीहरूलाई चाहिँ कसरी फर्काउन सकिन्छ, कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरामा पनि हामी चुक्यौँ कि।
हिजोको भन्दा समस्या केही अर्थमा ठिक हुँदै गएको
हो, आजको दिनमा त त्यस्तो स्वदेश फर्किन अथवा यहाँबाट जानलाई चाहिँ अब हाम्रा राज्यका निकायका कारणले त अब त्यति धेरै असत छ जस्तो देखिँदैन। किन भन्दाखेरि अब श्रम स्वीकृति फुलिसकेको छ, मान्छेहरू सहज रूपमा जान पाएका छन्, अब नियमित उडान सुरु भइसकेको छ, ढिलो चाँडो चाहिँ नियमित फ्लाइटमै मान्छेहरू जान सक्छन्। अहिले उडानको ताप हेर्दाखेरि पनि त्यत्रो धेरै मान्छेहरू यात्रा गर्नलाई अप्ठ्यारो छ जस्तो देखिँदैन।
विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता गर्ने कुरामा यता ल्याउन भन्दा यो महामारीको बिचमा उतै सद्गत गर्नलाई अलि बढी प्रोत्साहन गर्न खोजेको हो कि जस्तो पनि देखिएको थियो। अब हिजोको सन्दर्भलाई जोड्दै आजका दिनमा त्यही छ अवस्था अथवा के छ यसलाई अलिकति प्रस्ट्याइदिनुहोस् न।
नियमित फ्लाइट खुलेसँगै अब अथवा ती गन्तव्य देशको स्थिति पनि अलिक सहज हुन थाल्यो, त्यहाँ पनि सञ्चालन हुन थाले, कार्यालयहरू खुल्न थाले, त्यसले गर्दाखेरि आजको दिनमा सब ल्याउनलाई समस्या चाहिँ देखिँदैन। अब यो कोरोना संक्रमणको बिचमा चाहिँ सब ल्याउने मामिलामा चाहिँ के देखियो भनेदेखि अलिक अप्ठ्यारो परिस्थिति पनि भयो, त्यसले गर्दाखेरि सरकारले चाहिँ केही हदसम्म चाहिँ सबहरू चाहिँ भरिसक चाहिँ ल्याउन नपाइदिएदेखि हुन्थ्यो भन्ने हिसाबले सोचेको चाहिँ देखियो। त्यो एक हदसम्म यस्तो अवस्थामा ठिकै पनि हुन सक्छ, अब किन भनेदेखि ल्याउँदाखेरि पनि कहिले ल्याउने, कसरी ल्याउने, अथवा राज्यले जसरी त्यो सब चाहिँ ल्याउन सक्ने स्थिति थिएन, त्यो भइसकेपछि 50,000 रुपियाँ चाहिँ तपाईँहरूलाई त्यस बापत दिन्छौँ सब, जसले चाहिँ गन्तव्य देशमै दाह संस्कार गर्नको लागि अथवा अन्त्येष्टि गर्नको लागि चाहिँ अनुमति दिनुहुन्छ भनेदेखि 50,000 रुपियाँ दिन्छौँ, तपाईँहरू अनुमति दिनुहोस् भनेर एकचोटि सर्कुलर जारी गरेको थियो।
भदौ 16 निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन सुरु भइसकेको छ, त्यस यता चाहिँ विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ताको क्रममा आफ्नो हिजोको जस्तै कम्पनीको सेवा शर्त र नियम बाहेकको अवस्थामा नेपाल सरकारको तर्फबाट त्यस्तो कुनै अप्ठ्यारो चाहिँ छैन जे हो छैन त?
अप्ठ्यारो नहोला, तर अब जसरी अब गन्तव्य देशमा चाहिँ अहिले पनि धेरै मान्छेहरू प्रतीक्षामा छन् के भनेको, धेरै हाम्रा श्रमिकहरू चाहिँ अब छिट्टै कम्पनी सुरु होला अथवा छिट्टै अब काम पाइएला भनेर बसेकाहरू पनि छन्। अब राज्यले चाहिँ त्यहाँनिर सहजीकरण गर्नुपर्ने देखिन्छ कि, जस्तै अहिले तत्काल यहाँबाट नयाँ श्रमिक पठाउने कुरामा भन्दा पनि त्यहाँ भएका अप्ठ्यारोमा परेका श्रमिकहरूलाई चाहिँ पुनः रोजगारीमा जोड्ने कुरामा चाहिँ राज्यले अलिक बढी पहल गर्नुपर्ने देखिन्छ।
विजयजी, हामीले भर्खरै पत्रकार उजिर कार्कीको कुरा सुन्यौँ होइन, अबको सन्दर्भमा विशेष गरेर सरकारले गर्नुपर्ने मुख्य कुराहरू के हुन् त, जसले चाहिँ उही रहनुभएका भनौँ न वैदेशिक रोजगारीमा ती देशहरूमा रहनुभएका नेपाली आप्रवासी श्रमिकहरूलाई अलिकति सुरक्षाको महसुस गराउन सकोस्।
के गर्नुपर्छ भन्दाखेरि चाहिँ एकदमै आपत परेको, म घर फर्किन्छु भनेर बसेको दिदीबहिनीहरू फर्किनु नपाइरहेको छ, त्यस्तो दिदीबहिनी दाजुभाइहरू चाहिँ जो चाहिँ एकदम पैसा पनि छैन, डकुमेन्ट पनि छैन, भिसा सकिएको छ, त्यस्तो दाजुभाइ दिदीबहिनीलाई चाहिँ सरकारले चाहिँ खोजखाज गरेर भए पनि फिर्ता गर्ने काम चाहिँ गर्नु पर्यो। र अर्को चाहिँ कति दिदीबहिनी दाजुभाइ चाहिँ कस्तो छ भने फेरि पहिलाकै जबमा उनीहरूले काम गर्नु सुरु गर्नु पाए हुन्थ्यो भनेर बसेको दाजुभाइ दिदीबहिनी छ, त्यसकारण त्यस्तो दाजुभाइ दिदीबहिनीलाई चाहिँ फेरि उनीहरूलाई स्वरोजगार गराइदिने उतै होइन, उनीहरू इच्छा यदि उनीहरूसँग भिसा छ भने अथवा श्रम स्वीकृति लिएर गएको छ, भिसा एक्सपायर छ भने भिसा फेरि रिन्यू गरेर उतैतिर उनीहरू काम गर्नु चाहन्छन्, उसको इच्छा अनुसार चाहिँ काम गर्नु दिनुपर्छ। आइसकेपछि चाहिँ हाम्रो स्थानीय सरकारहरू अलिकति एक्टिभ हुनु पर्यो यस्तो बेलामा, किनभने आफ्नै गाउँको दाजुभाइ दिदीबहिनी गइरहेछ, उनीहरू आएपछि के गर्ने त? अब अहिले त स्थानीय सरकारहरू प्रादेशिक सरकारहरू अलिकति एक्टिभ भएर काम गरेको अवस्था हुनुपर्छ। यो बेलामा चाहिँ प्रादेशिक सरकारहरू चाहिँ अगाडि बढेर चाहिँ काम खोजिरहेकोहरूलाई काम दिनु सक्यो भने स्वरोजगारहरू कार्यक्रमहरू ल्याउनु पर्यो होइन स्थानीय स्तरमा।
हामीले वैदेशिक रोजगार बोर्डका निर्देशक मैया कडेलसँग यसरी स्वदेश फिर्ता हुन चाहने आप्रवासी श्रमिकहरू प्रतिको सरकारको दायित्व र यदि त्यसरी कोही फर्कन चाहनुहुन्छ भने कहाँ सम्पर्क गर्ने भन्ने बाटो उहाँसँग कुराकानी गरेका छौँ। कुराकानी हामी एकैछिन सुनौ अनि हामी कार्यक्रमको अन्त्यतिर लाग्छौँ। विजयाजी,
ऊ अलपत्रै हो, ऊ पीडितै भएको छ, उसलाई उद्धारै गर्नुपर्ने हो भन्ने कुरा चाहिँ दूतावासले हामीलाई पुर्याउनु पर्छ। त्यति हुँदाखेरि चाहिँ हामीले शोध बनाकै रूपमा र अग्रिम अथवा आइसकेपछि पनि हामीले उहाँलाई भुक्तान दिन्छ।
हजुर, भनेपछि आजका मितिमा सरकारले उद्धार फ्लाइट भनेर छुट्टै फ्लाइट नगरे पनि हरेक आप्रवासी श्रमिकको उद्धार गर्नको लागि बोर्ड तयार छ, उसलाई साँच्चीकै अप्ठ्यारो परेको हो भने होइन?
हामी तयार छौँ र हामीले गरिरहेको पनि छौँ।
हजुर, र ऊ स्वदेश फर्केर, यो अब यो कोभिडको सन्दर्भ त सकिया छैन, फर्केर स्वदेश आइसकेपछि उसले क्वारेन्टाइनमा त बस्नु पर्यो नै होइन?
हजुर, क्वारेन्टाइनमा बस्नु पर्यो। अब त अलिकति सरकारले पनि लचकता आउँदै गरेका छ, अब हल्का रूपमा आफूलाई आफूले नै बस्ने घरमै बस्ने कुराहरू हो। त्यसपछि चाहिँ अब विभिन्न उहाँहरूलाई पुनरेकीकरणका प्याकेजहरू पनि अब ल्याउँदैछ बोर्डले। अब आइसकेपछि पनि हामीले कसरी उहाँहरूलाई सोसियलाइजेसन गर्ने, कसरी उहाँहरूको अब जीविकोपार्जनका कुराहरू, उहाँले शिक्षा सिपहरूलाई कसरी स्थानीय स्तरमा प्रयोग गर्न सक्ने, सकेसम्म उहाँहरू नखर्किने गरी बेच्ने श्रम गर्न सक्ने वातावरण बनाउन सकिन्छ भनेर हामीले त्यसलाई पनि धेरै नै अब रकम मैले लोकेट गरेर कार्यविधि पनि भर्खरै पारित भएको छ। अब त्यो कार्यक्रम पनि हामी अगाडि बढाउँछौँ।
हजुर, वैदेशिक रोजगारका क्रममा गन्तव्य देशमा पुगेर केही अप्ठ्यारोमा परेका नागरिकहरूले स्वदेश फर्किनै पर्ने बाध्यता आयो भने अथवा त्यस्तो अवस्था पर्यो भने यहाँहरूलाई कसरी सम्पर्क गर्ने अथवा के कुरामा विशेष सावधानी अपनाउने के भन्न चाहनुहुन्छ?
तपाईँको श्रम अवधि बाँकी हुँदाखेरि यदि तपाईँ कानुनी प्रोसेसले जानुभएको छ भने सरकार कुनै नै कुनै रूपमा तपाईँहरूलाई जतिखेर पनि हामी सहयोग गर्नलाई तत्पर छौँ। तपाईँहरूलाई अप्ठ्यारो पर्दा, तपाईँहरू अलपत्र पर्दा, तपाईँहरूलाई कुनै कठिनाई पर्दाखेरि हामीले बोर्ड मार्फत अथवा यसका सरकारवटा निकायहरू मार्फत हामी सहजीकरण गरेर समन्वय गरेर यहाँहरूलाई उद्धार गर्छौँ। यति मात्रै हो कि यहाँहरूले सही समयमा सही ठाउँमा यहाँहरूले जानकारी दिनु पर्यो। विदेशमा हुनुहुन्छ भने दूतावासमा यहाँहरूले सम्पर्कहरू गरेर आफ्ना सूचनाहरू, सम्पूर्ण सूचनाहरू त्यहाँ राख्नुहोस्। नभए बोर्डको सचिवालयमा पनि यहाँहरूले वेबसाइट पनि हेर्न सक्नुहुन्छ, यहाँको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। यहाँहरूले बाहिरैबाट भए पनि हामीलाई निवेदनहरू पनि पठाउन सक्नुहुन्छ, हामीले सरकारवाला निकायमा त्यसलाई फरवार्ड गरेर यहाँहरूको हितको लागि हामी 24 घन्टा तयार छौँ। यति मात्रै हो कि तपाईँहरूको सूचना चाहिँ बेलैमा हामीलाई आउनु पर्यो। यदि पनि छ कि कतिपय अवस्थामा हामीलाई चित्त दुख्ने कुरा के छ भने यहाँबाट 7 लाख रुपियाँ तपाईँहरूले पाउनुहुन्छ। श्रम अवधिभित्रै तपाईँको परिवार मृत्यु हुनु वाला कामदार मृत्यु हुनुभयो भने परिवारले त्यो सहायता पाउनुहुन्छ। तपाईँहरूले वेबसाइटहरू हेर्नुहोस् र समयमै केही पर्यो भने हामीलाई कन्सल्ट गर्नुहोस् र आर्थिक सहायताहरू पनि बेलैमा निवेदन हाल्नुहोस्। त्यही नै म अनुरोध गर्न चाहन्छु।
विजयाजी, हामीले भर्खरै वैदेशिक रोजगार बोर्डका निर्देशक मैया कडेलको कुराकानी सुन्यौँ, उहाँले केही जानकारीहरू दिनुभयो होइन। हामी कार्यक्रम हजार माइलको यात्राको अन्त्यतिर पनि आइसकेका छौँ। अब अन्त्यमा आइरहँदाखेरि विजयाजी, तपाईँहरू धेरै आप्रवासी श्रमिकहरूसँग एकदमै नजिक रहेर काम गरिरहनु भएको छ, चाहे हाम्रै स्वदेशमा होस् अथवा विदेशमा रहनुभएका आप्रवासी श्रमिकसँग, तपाईँको के सुझाव छ? विशेष गरेर उहाँ रहनुभएका भनेको विदेशमा रहनुभएका तर अप्ठ्यारोमा परेर देश फर्किन चाहनु भएका र जो अहिले देश फर्किनु भएको छ र अब फेरि पनि वैदेशिक रोजगारीमा जान खोजिरहनु भएको छ।
पहिलो सुझाव चाहिँ के छ भने म्यान पावर एजेन्सीलाई चाहिँ कडासँगले चाहिँ मोनिटर गर्नु पर्यो र खारेजी गर्नु पर्यो, ब्ल्याक लिस्टेड मात्र होइन खारेजी नै गर्नु पर्यो। अनि अर्को चाहिँ अब त्यहाँ बस्ने दिदीबहिनी दाजुभाइ जो छ जसलाई चाहिँ फोन पनि राम्रो चलाउनु आउँदैन, त्यस्तो दिदीबहिनीहरू अलपत्रमा छ भने चाहिँ उहाँहरूले चाहिँ यो रेडियो सुनिराख्नु भएको छ भने चाहिँ उहाँहरूले त्यस्तो दिदीबहिनीलाई सहयोग गरिदिनु होला होइन, कसरी कहाँ जाने, एम्बेसी कसरी पुग्ने, यो फर्किने प्रक्रियाहरू के हो भनेर, किनभने उनीहरू हामीले दिएको सूचना सुन्नु भएको छैन अहिलेसम्म, तर जसले सुनेको छ उहाँहरूले त्यस्तो दाजुभाइ दिदीबहिनीलाई सहयोग गरिदिनु पर्यो। अघि हाम्रो म्याडमले भनिसक्नुभयो, बोर्डको म्याडमले भन्नुभयो उहाँहरूलाई सही सूचना टाइममा आयो भने उहाँहरूले उद्धार गरिदिनु सक्नुहुन्छ, र अहिले यो अवैध तरिकाले जानेलाई पनि हामीले आमकास नेपालले चाहिँ उद्धार गरिरहेको अवस्था पनि छ, र अर्को चाहिँ एनआरएनएहरूसँग पनि मलाई धन्यवाद दिन चाहन्छु, त्यही पनि एनआरएनएहरूले सहयोग गरिरहेको अवस्था छ, यो राम्रो काम छ, यसलाई निरन्तरता दिनु होला भनेर मेरो एउटा विनम्र अनुरोध पनि छ। र यहाँबाट मतलब फर्किसकेको दाजुभाइ दिदीबहिनीलाई पनि यदि उसले चाहिँ मतलब श्रम स्वीकृति लिएर गएको छ र उनीहरूले पाउनुपर्ने कुराहरू के हुन्छ, अहिले सरकारले दिनुपर्ने पाउनुपर्ने छ सुविधाहरू, सेवा सुविधाहरू छ, त्यसको लागि चाहिँ उनीहरूले चाहिँ अब यसरी अब हाम्रै सङ्घ संस्था कुनै पनि सङ्घ संस्थामा अथवा आफ्नो ठाउँमा स्थानीय स्तरमा पुगेछ भने पनि उहाँहरूले आफ्नो आफ्नो वडामा पनि एउटा सूचना अधिकारीसँग गएर पनि बुझ्नु होला उहाँहरूले।
कार्यक्रम हजार माइलको यात्राको अन्त्यमा आइसकेका छौँ। विजयाजी यहाँलाई एकदमै धेरै धेरै धन्यवाद।
रेडियो कार्यक्रम साथै जयजीलाई पनि म धन्यवाद दिन चाहन्छु।
रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामीले आप्रवासी श्रमिकको स्वदेश फिर्ती र यसमा सरोकारवालाको सहजीकरण भन्ने बारेमा छलफल गर्यौं। अर्को कार्यक्रममा हामी आप्रवासी श्रमिकको स्वदेश फिर्तीपछि परिवार र समुदायमा पुनस्थापना र पुन एकीकरणका बारेमा छलफल गर्न तपाईँहरू माझ पक्कै आउनेछौ। कार्यक्रम अवधिभर कुराकानीमा साथ रहनु भएकोमा सुरक्षित वैदेशिक रोजगारका अभियन्ता तथा अमकास नेपालका संस्थापक अध्यक्ष विजया राई श्रेष्ठलाई र सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोता मित्रलाई विशेष धन्यवाद, अनि धन्यवाद एमनेस्टी इन्टरनेसनल नेपाललाई जसले यो कार्यक्रमलाई उत्पादन गर्न साथ दिएको छ। साथै कार्यक्रम उत्पादन समूहका साथीहरू प्रकाश लामिछाने, गाडीका बज्राचार्य र बिजु कणेललाई पनि धेरै धन्यवाद। यसका साथै आजको कार्यक्रमबाट अब भने छुटौँ होला। जाँदा जाँदै आजको कार्यक्रममा आफ्ना अनुभवहरू सुनाउनु हुने दुईजना आप्रवासी श्रमिकका कुरा उहाँहरू के चाहनुहुन्छ त अर्को कार्यक्रममा फेरि भेटौँला। रेडियो कार्यक्रम हजार माइलको यात्राबाट म जया लुइटेल पनि आजका लागि बिदा हुन्छु। हवस् त, नमस्कार।
यो नेपालबाट हामी बाहिर जाने नै खुसीको लागि चाहिँ होइन, कोही अब आफ्नो बच्चाहरू छन् पढुन् लेखुन् यिनीहरूको आफ्नो भविष्य त जिन्दगी यस्तै भइहाल्यो, बच्चाहरूको भविष्य हामीले हेर्नुपर्छ होला। मान्छेको हेर्ने आफ्नो आफ्नो दृष्टि हुन्छ, तर त्यस्तो चाहिँ जहाँसम्म सोचेर कसैले पनि नगरोस्, दबिएकोलाई दबाउने होइन, दबाउँदै गएपछि त तिनीहरू त्यत्तिकै बोझले दबिरहेका हुन्छन् नि।
अहिलेको स्थितिमा हेर्ने हो भने घर घरै अब कोभिडहरू राख्नु परेको छ भने त्यति बेला चाहिँ म चाहिँ एउटा सन्चो भएर हस्पिटलले चाहिँ प्रुफ गरेर पेपर दिएर पठाएको मान्छेलाई त्यति दुःख दियो, त्यस्तो नहोस् कसैलाई, त्यही भन्न चाहन्छु।